यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेही हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड़। अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन हुने गरी कुनै पनि कानून नल्याइने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। मन्त्री परिषदको बैठकद्वारा सार्वजनिक खरिद नियमावलीको 11 संशोधन स्वीकृत। एक व्यवसायले एक पटकमा 5 निर्माण कार्य मात्र लिन पाउने। आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वारले गर्ने खर्च सीमा र आचार संहिता कड़ाईका साथ लागू गर्न निर्वाचन आयोगलाई दलहरूको आग्रह। र रसियाद्वारा युक्रेनका थप 3 शहरमा पनि आक्रमण शुरू। युक्रेनमा अमेरिकी सेना पठाउने तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको धारणा।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाउनु पर्ने बताउनु भएको छ। नेपाल निर्माण व्यवसाय महासंघको 23 साधारण सभाको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।
एमसिसी को सम्बन्ध में कुरा उठे उदाहरण के भन्न चाहन्छु भनेदेखिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ग्लोबल टेन्डर ग्लोबल प्रतिस्पर्धा हुन्छ। नेपालका तपाईँहरूले पनि हिम्मत गरेको हुन्छ यो चाहिँ एमसिसी को बिगिनमा सफल हुनुहोस्। सबभन्द बढी हामी खुसी हुनेछौँ। नेपालले पाएको सन्दर्भमा चाहिँ उसको बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विधि गराउनु पर्ने हुनाले जहिले पनि संसारका जोसुको मुद्दा पनि यसमा आउन सक्छ। चीनका होस्, भारतका हो, नेपालकै किन्न हुन् अरू हुन सक्छ। विशेष यसमा
प्रधानमन्त्री देउवाले निर्माण व्यवसायको माग बमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको 11 संशोधन मन्त्री परिषदले पारित गरेको बताउनुभयो। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले व्यवसाय मैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर ढंगले लागेको बताउनुभयो। गृहमन्त्री खाँडले निर्माण उद्योगको उत्थानका लागि सार्वजनिक खरिद नियमावलीको 11 संशोधनसँगै खरिद ऐन नै संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले वर्तमान सरकार ठूला मात्र नभएर साना निर्माण व्यवसायको हक हितका लागि पनि प्रतिबद्ध रहेकोले निर्माण व्यवसायले लो बिडिङ तर्फ नगई गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समयमै आयोजना सम्पन्न गर्ने उद्देश्यले अब एक निर्माण व्यवसायलाई एक पटकमा 5 आयोजना मात्र दिने गरी कानून संशोधन गरिएको बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेही हुनुपर्ने बताउनु भएको छ। ललितपुरको गोदावरी नगरपालिकाको 6 स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले सीमित साधन स्रोतका बावजूद जनताको अपेक्षा र भावना बमोजिमको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा रहेकाले आफ्नो मत प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्दा विगतमा भएका काम र जनताको हितमा गरेका कार्य नै जनप्रतिनिधि छनौटको मुख्य आधार हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ़न सक्नु र विकास निर्माण तथा सेवा प्रवाहमा सबैलाई बिना भेदभाव समान पहुँच स्थापित गर्न सक्नु कुशल नेतृत्वको गुण भएको बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँड र कानून न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र प्रसाद बडुले नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक अगाडि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँडले मन्त्रालयमा प्रतिनिधि सभा सदस्यहरूसँग भएको छलफलबारे जानकारी गराउनु भएको थियो। छलफलमा उहाँहरूले राजनैतिक दलका नेताहरूले राखेका धारणाबारे प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नुभएको थियो। उक्त छलफलमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र विधेयकलाई अब कसरी अगाडि बढ़ाउने भन्ने विषयमा कुराकानी भएको जनाइएको छ। यस्तै गृहमन्त्री बालकृष्ण खाँडसँग नेपालका लागि चिनिया राजदूत हौ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ। गृह मन्त्रालयमा हिजो भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ़ गर्ने विषयमा छलफल हुनुका साथै चिनिया उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन हुने गरी कुनै पनि कानून नल्याइने बताउनु भएको छ। फागुन 26 गते बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रवक्ता कार्कीले सरकारले युट्यूबलाई नियन्त्रण गर्न नभई व्यवस्थित र मर्यादित बनाउन खोजेको
अभिव्यक्ति स्वतन्त्रतालाई उच्चतम प्राथमिकतामा यो सरकारले राख्छ। दक्षिण एसियामै अग्रणी मुलुकको रूपमा हामी यसलाई स्थापित गर्न चाहन्छौँ र संविधानले अभिव्यक्ति स्वतन्त्रताको जुन परिकल्पना गरेको छ त्यसलाई अझ व्यवस्थित गराउने उद्देश्यबाट नै हामीले युट्यूबमा यी कुराहरू लागू गर्ने दिशामा सरकारले र संचार मन्त्रालयले पाइला चालेको छ। यसलाई जसरी व्याख्या गरिएको छ त्यो होइन, यसलाई नियन्त्रण गर्न होइन, नियमन गर्न र अरू प्रभावकारी र व्यवस्थित गर्नका निमित्त यो नियम चाहिँ लागू गरेको छ।
मन्त्री परिषदको बैठकले साउदी अरबका परराष्ट्र मन्त्रीबाट नेपाल भ्रमणमा द्विपक्षीय वार्ताका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। प्रवक्ता कार्कीले मन्त्री स्तरीय भ्रमणले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाई विश्वसामु नेपालको सम्बन्धलाई थप सुदृढ़ गर्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै पत्रकार दुर्घटना बीमा व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2078, वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका 2078, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृद्धि उपलब्ध गराउने निर्देशिका 2078, औद्योगिक व्यवसाय नियमावली 2078 र सार्वजनिक खरिद नियमावलीको 11 संशोधन स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। यस्तै बैठकले सुर्खेतमा राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको 9 कट्ठा 4 धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रवक्ता मन्त्री कार्कीले बंचरी डाँडा ल्याण्डफील साइडमा देखिएका समस्या समाधानका लागि विगतमा भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री परिषदबाट पारित सार्वजनिक खरिद नियमावलीको 11 संशोधनमा प्रति व्यवसायीले एक पटकमा 5 निर्माण कार्य मात्र लिन पाउने भएका छन्। 40% काम सम्पन्न पश्चात मात्र 6 काम लिन पाउने र 90% काम सम्पन्न पश्चात कामको अनुभव प्रमाणपत्र पाउने उल्लेख गरिएको छ। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा उम्मेद्वारले गर्ने खर्च सीमा र निर्वाचन आचार संहिता कड़ाईका साथ लागू गर्न राजनैतिक दलहरूले निर्वाचन आयोगलाई सुझाव दिएका छन्। निर्वाचन आयोगले हिजो 17 राजनैतिक दलहरूसँग आयोगमा गरेको छलफलमा दलहरूले निर्वाचनलाई कम खर्चिलो, खर्चको स्रोत पारदर्शी र निर्वाचन प्रचार प्रसारलाई मितव्ययी बनाउने तथा निर्वाचन आचार संहितालाई कड़ाईका साथ कार्यान्वयन गराउनु पर्नेमा दलका नेताहरूले जोड़ दिनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले केन्द्र, प्रदेश र जिल्लाबाट अनुगमन गर्ने संयन्त्रको व्यवस्थासहित प्रस्ताव गरिएको निर्वाचन आचार संहिता स्वीकृतिका लागि कानून मन्त्रालयमा पठाइसकिएको जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय दलको मान्यता प्राप्त नभएका दलले उठाउँदै आएको निर्वाचन चिन्ह सम्बन्धी माग र समस्याको निकास दिन आयोगले प्रयास गरिरहेको र स्थानीय तह निर्वाचनका लागि 6743 प्रकारका मतपत्र डिजाइन गरेर छाप्नुपर्ने उल्लेख गर्नुभयो। स्थानीय तथा निर्वाचन घोषणा भएपछि हालसम्म आयोगबाट निर्वाचनका लागि गरिएका तयारीका बारेमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराउनु भएको छ। आगामी स्थानीय तह निर्वाचनका लागि 79 दल दर्ता भएको मतदाता नामावलीमा परेको दावी विरोध र उजुरीमाथि जाँचबुझ सम्पन्न भएकोले आगामी चैत 13 गते अन्तिम नामावली स्वीकृत गरी प्रकाशन गरिने स्थानीय स्तरमा उपलब्ध हुन सक्ने 15 प्रकारका सामग्रीहरू निर्वाचन कार्यालयबाट खरिद गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। राजनैतिक दलहरूले प्रचार प्रसार गर्दा मतदान गर्ने तरिका, मतदानको महत्व लगायतका विषयमा समेत सुसूचित गराउन आयोगले आग्रह गरेको छ। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आगामी चैत 9 र 10 गते बस्ने भएको छ। त्यसअघि चैत 1 गते सचिवालयको र चैत 7 गते पोलिट ब्यूरो बैठक बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनु भएको छ। प्रेस चौतारी नेपालको 9 राष्ट्रिय महाधिवेशनको हिजो पोखरामा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले आजको संचार राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताउनुभयो। संचार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उहाँले बताउनुभयो। अध्यक्ष ओलीले पत्रकारिता राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्नेमा जोड़ दिँदै उहाँले प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेला बेला परिवर्तनका मुद्दा उल्ट्याउने विरूद्ध माओवादी सचेत भएको बताउनु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा हिजो अध्यक्ष प्रचण्डले आफूहरूले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल गरेको बताउनुहुँदै आगामी निर्वाचनमा ढुक्क भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको भन्नुहुँदै उहाँले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरप्रति समयमै सबै सचेत हुनुपर्ने बताउनु भएको छ। सगरमाथाको काला पत्थरमा जलवायु परिवर्तन सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरी हिजो काठमाण्डु फर्किएको महिला समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै मन्त्री रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्व समुदाय समयमै सचेत नभए ठूला विपद आउने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का र टर्कीका विदेश मन्त्री मेभलुत काबुसोल्गुबीच द्विपक्षीय वार्ता भएको छ। टर्कीको अन्तालियामा भएको वार्तामा दुई देशका परराष्ट्र मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगको समीक्षा गर्नुका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई 35 दिनभित्र आवेदन गर्न आह्वान गरेको छ। लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो। आयोगले 41 जिल्लाका 159 स्थानीय तहमा रहेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन दिन आग्रह गरेको हो। हिजो 77 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण दर घटेपछि सक्रिय संक्रमितको संख्या पनि घटेको छ। देशभर हाल 5212 जना सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गरिरहेका छन्। त्यस्तै गएको 24 घण्टामा 189 जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण हिजो थप एकजनाको मृत्यु भएको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागबाट खटिएको अध्ययन टोलीले कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरेको छ। मेची महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुखडदेखि कञ्चनपुरको गड्डा चौकीसम्म जम्मा 90 किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनका सिलसिलामा दुवै जिल्लाका सम्बन्धित पालिकाहरूसँग छलफल भएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपाल बीच श्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना सन्देश र कार्यक्रम प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज खिमिरे र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले हिजो हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार रेडियो नेपालले नेपाली सहित मैथिली, भोजपुरी, थारू, जुम्ली र डोटेली भाषामा प्रधानमन्त्री रोजगार कार्यक्रमले न्यूनतम आय भएका नागरिकलाई प्रदान गर्ने रोजगारी सम्बन्धी सूचना र सन्देश प्रसारण गर्नेछ। नेपाल भारत सीमास्थित रानी विराटनगर इटहरी धरान 6 लेन सड़क अन्तर्गतको 32 किलोमिटर सड़कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको त्यस सड़कको विराटनगरदेखि सुनसरीको तरहरासम्मको सड़क खण्डको पूरा काम अबको एक महिनाभित्र सम्पन्न हुने सड़क आयोजनाले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
रानी विराटनगर इटरी धरान 6 लेन सड़क योजना अन्तर्गत 32 किलोमिटर सड़कको निर्माण कार्य अन्तिम चरणमा पुगेको योजना प्रमुख बद्री प्रसाद शर्माले बताउनुभयो।
32 किलोमिटर चाहिँ हाम्रो यही चैत मसान्तभित्र सम्पन्न हुन्छ। दुहबीको 2 किलोमिटर बीचमा चाहिँ यो सड़क सीमा सम्बन्धी विवाद छ, त्यसमा ठेकापट्टा नै हुन सकेको छैन। त्यसबाहेक हाम्रो ठेकापट्टा लागेको चाहिँ 32 किलोमिटर मध्ये 3200 किलोमिटरमा अहिलेसम्म कालोपत्री भइसक्यो। अब रङरोगन बीचमा मेडेनको कामहरू, टर्फिङको काम, फुटपाथको रेलिङको कामहरू मात्रै बाँकी छ। विराटनगरमा त हामी चैतसम्ममा सबै ह्यान्ड ओभर
विराटनगरदेखि धरानसम्मको 49 किलोमिटर सड़क 6 लेनमा स्तर उन्नति गर्न आर्थिक वर्ष 2069-70 ठेका लाग्न शुरू भएको हो। बजेट अभावका कारण फरक फरक मितिमा सड़कमा ठेका लागेकाले सबै काम एकैचोटि सम्पन्न गर्न नसकेको योजनाले जनाएको छ। सड़क निर्माणको ठेका पाएको कान्छाराम कन्स्ट्रक्सनका म्यानेजर विमलेश यादवले सड़कको सबै काम आगामी एक महिनाभित्र सम्पन्न हुने बताउनुभयो।
सबै काम सकिसकेका छौँ, त्यहाँ टर्फिङको काम बाँकी छ। टर्फिङ पनि लगभग यही महिना सिद्धि, त्यसपछिको हाम्रो प्याकेज कञ्चनबारीदेखि निवासम्म छ, त्यहाँ पनि हामीले टर्फिङ काम सबै सकेर रेलिङ पाइपको काम मात्र बाँकी छ, चैत मसानसम्म सबै सकिन्छ।
धरानको सेउती खोला क्षेत्रमा भर्खरै सड़कको ठेका लागेर काम शुरू भएको छ भने सुनसरीको धोबी बजार क्षेत्रमा सड़क विस्तारको क्रममा विवाद देखिएपछि अहिले उक्त सड़कमा काम हुन सकेको छैन। करिब 8 अर्ब रुपियाँको लागतमा ठेक्का लागेको उक्त सड़कमा 6 निर्माण कम्पनीले 17 प्याकेजमा काम गरिरहेका छन्। नेपाल भारतको सिमानादेखि किमाथाङका हुँदै चीनको सिमाना जोड्ने यो सड़क अति नै महत्वपूर्ण रहेकाले यसको संरक्षणमा सबैले ध्यान पुर्याउनु आवश्यक रहेको योजना प्रमुख शर्माको भनाइ छ।
भारतसम्मको सीमादेखि लिएर किमाथाङका चाइनासम्मको सीमानासम्म जोड्ने बाटो हो यो, त्यही भएर हामीले यो बाटोलाई त सधैँभरि मर्मत सम्भार गरेर यसको लागि पनि हामीले सड़कलाई माया गर्न जरुरी छ।
झण्डै 10 वर्ष अघि ठेक्का लागेको उक्त सड़क गत आर्थिक वर्ष 2075 क्षेत्रमा सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि आगामी चैत मसान्तसम्मका लागि म्याद थप गरिएको हो। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
आमा भोक लाग्यो, आमा भोक लाग्यो भने के? तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदी रहेछ यो।
खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै। एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18-59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
अब अन्तर्राष्ट्रिय समाचार। रसियाले युक्रेनका थप 3 शहरमा आक्रमण शुरू गरेको छ। रसियाले युक्रेनको राजधानी किएव नजिकैका थप 3 शहरमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यसैबीच दुवै देश बीच युद्ध चर्किँदै गएपछि टर्कीमा दुवै देशका विदेश मन्त्रीहरूबीच भएको वार्ता विफल भए पनि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया र युक्रेनका अधिकारीहरूबीच जारी वार्तामा सकारात्मक विकासक्रम देखिएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सेना रूससँग लड्न युक्रेन पठाउने तत्काल कुनै योजना नरहेको बताउनु भएको छ। तर अमेरिकी सेना रूससँग लड्न जान परेमा त्यसले तेस्रो विश्वयुद्ध शुरू हुने राष्ट्रपति बाइडेनले चेतावनी दिनुभएको बीबीसीले जनाएको छ। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आतंककारी शैलीमा युक्रेनमाथि कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ। रूसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा रूसी सेनाले युक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय युक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको दावी गरेको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अस्पतालमा भएको बम विस्फोटमा एक बालिका सहित तीन जनाको मृत्यु भएको बताउनु भएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो। संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा उहाँले यस्तो कुरा बताउनु भएको हो। अमेरिकाले उत्तर कोरियाले हालै अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दावी गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण 5,500 किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको बताउनुभयो। अब आर्थिक समाचार।
राजस्व अनुसन्धान विभागले कोको कला नामक पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपाल लिमिटेड विरूद्ध करचलीको मुद्दा दायर गरेको छ। विभागले उच्च अदालत पाटनमा 7,43,68,822 रूपियाँ असुल गराउन माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो। काठमाडौँको बालाजू औद्योगिक क्षेत्र स्थित बोटलर्स नेपाल लिमिटेडका संचालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका 17 जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट 3,71,81,50,411 राजस्व चुहावट गरेकोले निजहरूबाट त्यति नै जरिवाना रकम असुल गर्न माग गरेको छ। बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनु पूर्व तथा पछाडिको आयकर ऐन अनुसार पूँजीगत लाभकर दाखिला गर्ने लगायतका प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले अभियोग पत्रमा उल्लेख गरेको छ। चालू आर्थिक वर्षको 7 महिनाको सबैभन्दा कम विप्रेषण आएको भए पनि माघ महिनामा विदेशी मुद्राको संचितमा भने केही सुधार भएको छ। नेपाल राष्ट्र बैंकले आयातमा केही कडाई गरेका कारण माघ महिनामा विदेशी मुद्राको संचित 7,22,00,00,000 रूपियाँले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार माघ महिनासम्मको नेपालको आर्थिक अवस्थाको विश्लेषण गर्दै जारी गरेको प्रतिवेदनमा पुष महिनामा 11,65,80,00,00,000 रूपियाँ रहेको विदेशी मुद्राको संचित माघ महिनामा बढ़ेर 11,73,02,00,00,000 भएको छ। 2078 असार मसान्तसम्म विदेशी मुद्राको संचित 13,99,00,000,00,000 रहेको थियो। राष्ट्र बैंकले माघ सुनचाँदी बजारमा शुक्रबार छाप भएको सुनको मूल्य प्रति तोला 600 रूपियाँले बढ़ेर 1,02,600 रूपियाँमा कारोबार भएको छ। सुन बिहिबार प्रति तोला 1,02,000 रूपियाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तेजाबी सुनको मूल्य प्रति तोला 1,02,100 र चाँदी प्रति तोला 10 रूपियाँले बढ़ेर 1,415 रूपियाँमा कारोबार भएको जनाएको छ। बजारमा यो साताको बुधबार अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य 1,05,500 रूपियाँसम्म पुगेर कारोबार भएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
श्रीलंका स्टार खेलाड़ी सम्मिलित श्रीलंका संयुक्त 11 विरूद्ध नेपाल पराजित भएको छ। श्रीलंका भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त 11 सँग 92 रनले पराजित भएको हो। 233 रनको लक्ष्य पछ्याएको नेपाल 35 ओभर 2 बलमा 140 रन बनाउँदा अल आउट भयो। नेपालका गेन्द्र मल्लले सर्वाधिक 46 रन बनाए। धराशायी बनेको नेपालको इनिङलाई मल्लले उकास्ने प्रयास गरेका थिए। मल्ल आउट भएसँगै नेपाल पुनः कमजोर बनेको थियो। कुशल भुतेलले 32 रन बनाउँदा रोहित कुमार पौडेलले 21 रनको योगदान गरे। त्यस्तै आरिफ शेखले 13, सुम्पाल कामीले 8, आसिफ शेखले 5, दिपेन्द्र सिंह अहिले 2 रन, विनोद भण्डारी र सागर ढकालले समान एक एक रन बनाउँदा विक्रम सोप टक आउट भए। सन्दीप लामी छानी भने खाता नखोली अवजित रहे। टस जितेर ब्याटिङ गरेको श्रीलंका संयुक्त 11ले 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भए। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान 3-3 विकेट लिए। त्यस्तै सुम्पाल कामीले 2 विकेट, सन्दीप लामिछाने र आरिफ शेखले समान 1-1 विकेट लिए। यसअघि नेपालले खेलेको 3 अभ्यास खेलमा सहज जित हात पारेको थियो। नेपालले यसअघि श्रीलंका पुलिस र श्रीलंका नेभीसँग अभ्यास खेल खेलेको थियो। नेपालले आईसीसी विश्वकप लीग 2 अन्तर्गतको सिरिजको लागि तयारी स्वरूप श्रीलंका भ्रमण गरेको हो। नेपालले आगामी सिरिज युएमा खेल्दैछ। अब नेपाली टोली श्रीलंकाबाटै मार्च 14 युए प्रस्थान गर्नेछ। नेपालले लीग 2 अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युए र पूर्व न्युगिनीसँग खेल्नेछ। त्रिभुवन आर्मी फुटबल क्लब 5 झापा गोल्ड कपको फाइनलमा पुगेको छ। अर्को ए डिभिजन टोली 7 बाटो युथ क्लबलाई शुक्रबार 4-1 गोलले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो। आर्मीको जितमा टेकबहादुर बुढाथोकीले 2 तथा सुमन अर्याल सन्तोष तामाङले समान 1 गोल गरे। 7 बाटोका लागि दीपक सिंह ठकुरीले 1 गोल गरे। आर्मी सोमबार हुने फाइनलमा झापा 11 वा संकटा क्लब मध्ये एक टोलीको सामना गर्नेछ। दोस्रो सेमी फाइनल शनिबार हुनेछ। झापा गोल्ड कपको विजेताले 12,55,000 र दोस्रो हुने टोलीले 6,00,000 रुपियाँ प्राप्त गर्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश एक बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही प्रदेश एक र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने र देशका पूर्वी तथा मध्य भागका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 6:17 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्माण उद्योगलाई स्वच्छ व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेही हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड। अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन हुने गरी कुनै पनि कानून नल्याइने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। मन्त्री परिषदको बैठकद्वारा सार्वजनिक खरिद नियमावलीको 11 संशोधन स्वीकृत। एक व्यवसायले एक पटकमा 5 निर्माण कार्य मात्र लिन पाउने। आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वारले गर्ने खर्च सीमा र आचार संहिता कड़ाईका साथ लागू गर्न निर्वाचन आयोगलाई दलहरूको आग्रह। र रसियाद्वारा युक्रेनका थप 3 शहरमा पनि आक्रमण शुरू। युक्रेनमा अमेरिकी सेना पठाउने तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको धारणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हौस् त नमस्ते।